अब तपाईँको जुन यो सोह्रौँ योजनाको महत्त्वाकाङ्क्षी लक्ष्य छ, यो पुरा गर्न हुन्छ कि हुँदैन भन्ने सन्दर्भबाट जाँदाखेरि चाहिँ अहिलेसम्मका 15 योजनासम्म जसरी योजनाहरू कार्यान्वयन भए र हाम्रो अहिलेको वर्तमान आर्थिक अवस्था, भूराजनीतिक अवस्था र अहिले सरकार छिटो छिटो सरकार परिवर्तन हुने र सरकारले चाहिँ विकासका एजेन्डा भन्दा पनि खालि राजनीति एजेन्डा मात्रै सरकार बनाउने र भत्काउने मात्रै जुन प्रक्रिया अपनायो, यो हेर्दाखेरि यो महत्त्वाकाङ्क्षी लक्ष्य पुरा हुने कुनै पनि आधार देखिँदैन। म तपाईँलाई एक दुईवटा प्रमाणसहित भन्छु। जस्तै अहिले तपाईँले हेर्नुभयो भने 20 वर्ष र यतादेखि हामीले अर्थतन्त्रमा एउटा कुरा भोगिराखेका छौँ, के भने सधैँ बाह्य क्षेत्र दबावमा भयो, बाह्य क्षेत्र सधैँ कमजोर भयो, हाम्रो आन्तरिक क्षेत्र मात्रै डह्रो भएर भएन भनेर हामीले सुनिराखेकोमा विगत 2 वर्षदेखि तपाईँले हेर्नु भने हाम्रो बाह्य क्षेत्र अत्यन्तै सकारात्मक छ। तपाईँ 12-13 महिनालाई वस्तु तथा सेवा किन्न पुग्ने हामीसँग विदेशी मुद्राको सञ्चित छ, रेमिटेन्स अत्यन्तै 21-22% वृद्धि भएको छ, पर्यटकहरूको आगमन पनि अत्यन्तै राम्रो छ, यसले विदेशी मुद्रा सञ्चित सकारात्मक छ। तर 2 वर्षदेखि विदेशी मुद्रा अथवा बाह्य क्षेत्र सकार हुँदा पनि हाम्रो आन्तरिक समस्याको कारणले गर्दा अर्थतन्त्रमा जुन अहिले सङ्कट छ, बैङ्कमा पैसा थुप्रिएको छ, लगानी भएको छैन, आर्थिक वृद्धि दर 3.9% भन्दा उकालो लाग्ने स्थिति देखिँदैन। तपाईँले अघि भनेको 91 खर्बको जुन जिडिपी छ अहिले 56-57 खर्ब छ। अब यो आन्तरिक उत्पादनमा वृद्धि भएर अथवा हाम्रो प्रति व्यक्ति आयमा वृद्धि भएर जिडिपीमा वृद्धि हुने सम्भावना त्यो त म देख्दिनँ। खालि अब चाहिँ सन् विश्वको मूल्यवृद्धि लगायत विविध कारणहरूले गर्दाखेरि यो होला 60 खर्ब, 70 खर्ब, 75 खर्ब जाला, तर 91 खर्ब सहज ढङ्गले पुग्ने अवस्था पनि देख्दिनँ। आर्थिक वृद्धि त अब यो धेरै परको कुरा हो। तपाईँलाई मैले फेरि पनि निवेदन गरौँ, 1994 बल्ल एकपल्ट 7-7.5% आर्थिक वृद्धि दर हासिल गरायो हामीले। इकोनोमी ओपन भएको बेला र 46 सालको परिवर्तन भएको कारणले, प्रजातन्त्र आएको कारणले, त्यसपछि हामीले त्यो कहिले पनि प्राप्त गर्न सकेनौँ। त्यसले गर्दा अहिलेकै हाम्रो उत्पादन प्रविधि, अहिलेकै हाम्रो आयात निर्यातको अवस्था, अहिलेको हाम्रो यो जुन युवा जनशक्ति विदेश पलायनको अवस्था छ र हामी जुन हरेक कुरामा विदेशसँग डिपेन्ड हुनुपर्ने अवस्था छ, यसले गर्दाखेरि यो लक्ष्य पुरा हुने कुनै पनि आधार देख्दिनँ म। एउटा छैन भन्दैमा हामीले छैन मात्रै भन्दै होइन कि यसलाई कसो गरौँ के गरौँ भने चाहिँ यसका लक्ष्यहरू, महत्त्वाकाङ्क्षी लक्ष्य जुन छ त्यो पुरा हुन्छ त भन्दाखेरि, सबैभन्दा पहिला योजना र बजेटको बिचमा समन्वय हुनुपर्छ। जस्तै बजेट भनेको प्रत्येक वर्ष लिएर आउँछ, त्यो पनि खालको योजना नै हो। अब तपाईँ योजना एकातिर हुन्छ, बजेट अर्कोतिर हुन्छ, एउटा समस्या हामीसँग त्यो छ।
यो सुरुकै वर्ष पनि त्यही देखिनेवाला जस्तो छ, जस्तो अहिले पनि योजना 16-15 वर्ष योजनाको छलफल भइरहेको छ, तर यता बजेट निर्माणको रफ्तारमा चलिरहेको छ।
हो हो, अब यो के छ भने तपाईँ अहिले पनि हेर्नु न, बजेटकै कुराबाट म फेरि पनि जोडेँ। गत साल के भनेर हाम्रो प्रकाश शरण महतले बजेट ल्याउनु भएको थियो भने फागुनबाट नै बजेटको चाहिँ विधि तथा कार्यक्रम फागुनमा ल्याउने अनि त्यसलाई छलफल गरेर बजेट कार्यान्वयन गर्ने भनेको त्यो त भएन। त्यसले गर्दाखेरि तपाईँ बजेट हेर्नु न, आफैले अर्थमन्त्रीले ल्याउनु भएको, प्रकाश चरण महतजीले ल्याउनु भएको बजेट आफैले कार्यान्वयन नगरी उहाँले आफ्नो अवधि सिद्ध्याएर जानुभयो। अघिल्लो दिनसम्म अर्थमन्त्री हुनुहुन्न, अघिल्लो दिनसम्म अर्थतन्त्र कमजोर छ भन्नुभयो, अर्थमन्त्री भएको भोलिपल्टदेखि अर्थतन्त्र सकारात्मक छ, सुधारोन्मुख छ, सुधारोन्मुख छ भन्नुभयो। 1% काहीँ सुधारमा पनि उहाँ जानुभयो। अहिले तपाईँले सोध्नु भने अर्थतन्त्र धराशायी भयो भनिदिनुहुन्छ उहाँले। हो, मेरो यो खालको प्रवृत्तिले तपाईँ योजना चाहिँ कसरी सफल हुन्छ त्यो समस्या, सबैभन्दा ठुलो समस्या नेताहरू अथवा जो कार्यान्वयन गर्ने कर्मचारी होला अथवा नेता जो छन् उनीहरू इमान्दार नभएसम्म यो योजना कार्यान्वयन हुँदैन। एक, दोस्रो बजेट र त्यसको बिचमा समन्वय हुन सक्नुपर्छ। तेस्रो के त, योजना कार्यान्वयन हुन के त भन्दा हामीले हाम्रा युवाहरूलाई कति देशमै राख्न सक्छौँ र कति रोजगार दिन सक्छौँ, एक। दोस्रो कुरा, हाम्रा प्राथमिकताहरू कति क्लियर हुन्छन् त बजेट लगायत योजनामा। जस्तै हाम्रा प्राथमिकता के होला भने तपाईँ कृषि होला, जस्तै स्वास्थ्यमा दिएको छ नि, त्यो एकदम स्वास्थ्य र कृषिमा एकदम राम्रो हो। तपाईँ अहिले स्वास्थ्य र शिक्षा मात्रै हामीले सहज ढङ्गले गर्न सक्यौँ भने आधा भ्रष्टाचार कम भएर जान्छ जस्तो लाग्छ मलाई। किनभने तपाईँले अधिकांश मान्छेहरूको भ्रष्टाचार हेर्नुभयो भने बच्चा बच्ची पढाउनमा, पतिको आफै पढ्नमा र स्वास्थ्यमा खर्च भएको किन्छ। पैसा धेरै मान्छेको त्यसले गर्दा बढी भ्रष्टाचार भएको भन्ने मेरो बुझाइ हो। एउटा त प्रवृत्ति नै हो हामीसँग होइन भ्रष्टाचारको, अर्को त ती दुईटा कारणले गर्दा नि मान्छे भ्रष्टाचार गरेर पैसा सङ्कलन गरेर लगायत हुन्छ। त्यसले गर्दा सोह्रौँ योजना ल्याएको जुन स्वास्थ्यको प्राथमिकता छ यसलाई प्राथमिकताका साथ राखेर कमसेकम पनि आधा मात्रै स्वास्थ्य फ्री गर्न सक्यौँ हामीले, अथवा कम्तीमा पनि उपचार गर्न जाँदा पहिला पैसा खोजेर ट्याक्सीमा पैसा हालेर मात्रै एम्बुलेन्स बोलाउनु पर्ने अवस्था सिर्जना भएन भने पनि केही न केही सहजता चाहिँ हुन्छ। त्यसले गर्दा यदि कार्यान्वयन गर्ने हो भने उहाँहरूले ल्याएको कुरामा प्रत्येक वर्ष बजेटसँग समन्वय गरेर कति कार्यान्वयन गर्नुभयो भन्ने कुराको त्यो जानकारी दिँदै अनि बाँकी रहेको कसरी जाने भनेर एउटा योजना बनाउनु भने त सम्भव हुन्छ। तपाईँ भन्नु न, प्रत्येक मन्त्री तिन तिन महिनामा चेन्ज हुन्छ, मन्त्री आउने बित्तिकै सचिव चेन्ज गर्छ, अनि कार्यान्वयन कसरी हुन्छ? कार्यान्वयन गर्ने त सचिवले होला नि त, अनि एउटा सचिवले अलिकति काम गरेको हुन्छ अनि आएर फेरि अर्को बाटोमा गर्छ। म तपाईँलाई दुईवटा उदाहरण दिन्छु। तपाईँको अहिले गुवारकोमा बनिरहेको फ्लाइओभर, तिन वर्ष अगाडि चाइनाले त्यत्रो रिङ रोड बनाइदियो, कलङ्कीमा अन्डरपास बनायो, त्यही बेलामा फ्लाइओभर बनाएको भए के हुन्थ्यो? एउटै पटकको बाटो डिस्टर्बेन्समा एउटै पटकमा आधा खर्च कम हुन्थ्यो। विकासको म तपाईँलाई मोडल भन्दैछु। तपाईँ बानेश्वर अगाडिको बाटो हेर्नुभयो भने कतिपल्ट भत्काउने र कतिपल्ट थप्ने काम भएको छ हेर्नुहोस्। एकपल्ट बिचमा त्यो डिभाइडर अलिक ठुलो बनाउने, एकपल्ट सानो बनाउने, एकपल्ट रुख रोप्ने, एकपल्ट रुख हटाउने। अथवा झिर्कुटी मण्डलमा हेर्नु भने तिन वर्ष अगाडि फुटपाथ घटाएर दुई फिटको बनाएको थियो, अहिले दस बाह्र पन्ध्र फिटको फुटपाथ छ। को चाहिँ चुक्यो त? हो यस्ता खालका योजनाविहीन ढङ्गले गर्ने कामले हाम्रा योजना सफल हुँदैनन्, युवाहरू बाहिर गएर सफल हुँदैन, त्यस कारण युवालाई देशमै रोजगार दिनुपर्छ। अनि आन्तरिक उत्पादन तपाईँ कृषिको कुरामा जोड दिन्छु, त्यहाँ कृषिमा प्राथमिकता दिएको छ, तपाईँले हेर्नुभयो। कम्तीमा कृषिको हाम्रो सम्भावना के त भन्दा विश्वका 50-60 देशमा भएको हावापानी हाम्रै देशमा छ। तपाईँलाई म एउटा उदाहरण दिउँ, तपाईँ धरानमा अहिले जानुभयो भने 28-30 डिग्री तापक्रम छ, भेडारमा जानुभयो भने 10 डिग्री तापक्रम छ। हेर्नुहोस् त्यति 20 किलोमिटरको फरकमा, त्यस्ता यति धेरै हाम्रा ठाउँहरू छन्, 20 किलोमिटरको फरकमा यस्तो खालको हावापानी पाइन्छ जहाँ चाहिँ यति विविधता छ, कृषि उत्पादन यति राम्रो हुन्छ, विश्वमै नभएको कृषि उत्पादन हुन्छ। हामीले कृषिलाई प्राथमिकता दिएर कमसेकम पनि हामी आत्मनिर्भर बन्न सक्छौँ कि सक्दैनौँ त? तपाईँ 6000 नदीनाला छन्, त्यो नदीनालाको तपाईँ कहाँनिर सदुपयोग भएको छ त? अहिले तपाईँ जतिखेर पनि हराभरा हुनुपर्ने, अब हाम्रा हिमनदीहरू तल तल गाडिएर गएका छन् जमिनभन्दा धेरै तल, तर त्यहाँबाट हामीले पानी निकालेर माथि प्रयोग गर्न सकेका छैनौँ। त्यसकारण हामीसँग भएको अथाह प्रकृति स्रोत र युवा जनशक्तिलाई प्रयोग गरेर जबसम्म सरकारले काम योजना बनाउँदैन तबसम्म सम्भव छैन। म तपाईँलाई अर्को पनि कुरा जोड दिन्छु, यी अहिले मैले भनेका लक्षण हुन्, रोग हो के हो त भन्दा भ्रष्टाचार हो, कुशासन हो। तपाईँले अहिले हेर्नुभयो भने नेताका नाति पुस्तासम्म समृद्धि आयो, प्रधानमन्त्रीकै घरमा हेर्नु भने नाति पुस्तासम्म समृद्धि आयो, कोही बेरोजगार छैन। यो नेतातन्त्रमा पछिल्लो अवस्थामा पारिवारिक विरासत राणादेखि शाह हुँदै हाम्रा नेतासम्म आयो। सबभन्दा पहिला यो हटाउनुपर्छ नेताहरूले, अनि युवाहरू देशमा बस्छन्। त्यो देखेपछि नेताको बाहेक अरू मान्छेले केही पाउँदैन भनेपछि कोही पनि युवा नेपालमा बस्दैनन्, युवा नबसुन्जेलसम्म यहाँ भएको प्रकृति स्रोतलाई प्रयोग गर्न सकिँदैन। अब युवा बेच्ने होइन कि युवाको चाहिँ आइडिया बेच्ने हो, त्यसले गर्दा यी काम गर्न सक्यौँ भने हाम्रो योजना अब तपाईँको धेरै महत्त्वाकाङ्क्षी त छ, सबै त पुरा हुँदैन, तर पनि अधिकांश पुरा गरेर सोह्रौँ योजनाले केही न केही देशको मुहार फेर्न सक्छ। नीति परिवर्तन पुग्यो, अब आर्थिक परिवर्तनमा लागौँ भन्ने मेरो चाहना र अनुरोध पनि।
अब अहिलेसम्मका अहिलेसम्म भएन, अब त्यो अहिले बाह्य बलियो भएको छ, अहिले आन्तरिक कमजोर भएको छ, स्रोतको सुनिश्चितता त कहाँबाट देख्नुहुन्छ त्यहाँ?
यस्तो छ, स्रोत हामीसँग प्रशस्तै छ तर सुनिश्चितता हुने एकदमै कम सम्भावना छ। तपाईँले राजस्वको कुरा उठाउनु, म राजस्वको विद्यार्थी, म तपाईँलाई यहाँ जोडिहालौँ। अहिले नेपालमा उठेको राजसाधारण खर्च धान्दैन, त्यो कुरा सत्य हो, र किन धान्दैन त भन्दा राजस्व उठ्ने स्रोतहरू नयाँ नयाँ स्रोतहरूको खोजी नै नगर्ने, अनि तपाईँको मिलेमतोमा केही नेताहरू, केही कर्मचारी र केही व्यापारीहरूको मिलेमतोमा भन्सारदेखि लिएर आएर बिक्रीसम्म चाहिँ सबै सेटिङमा कर छली गर्ने, अनि नयाँ नयाँ सम्भावनाहरू। तपाईँ म एउटा करको विद्यार्थी, मैले चाहिँ यदि धेरै रिसर्च गरेर 54-55 क्षेत्रहरू फैला पारेको छु, ती क्षेत्रहरूमा एउटा नीति नियम बनाइदिने हो र सरकार जाने भने 2 खर्ब वर्षको 2 खर्ब राजस्व उठ्छ, त्यो राजस्वको दायराभित्र ल्याउन सकिने र आम्दानी गर्नेले तिरेका छैन। अब त्योतिर सरकार कहिले पनि जाँदैन, सरकारलाई त्यहाँतिर ध्यान छैन, अनि ज जसलाई कर लगाइरहेछ उसलाई निचोरेको निचोरे करमाथि कर थोपरेको थोपरे तपाईँ कुनै सामानको भन्सारमा कर लाग्छ अनि त्यो भन्सार कर जोडिन्छ अनि त्यसमा पनि भ्याट लिस्टमा नेपालमा मात्रै हो त्यसले गर्दा जसले कर तिर्छ उसलाई त्यो उखु निचोरेर रस निकालेको खोस्टो जस्तो बनाउने निचोरिरहने वा कागती निचोरे निचोरिरहने अनि करको दायराभित्र बाहिर भएका साढे भएर हिँडेका हिँडै छन् अनि राजस्वले कहिले पनि पुग्दैन अनि राजस्वले नपुगेपछि स्रोतको कसरी सुनिश्चित हुन्छ एकातिर अर्कोतिर सरकारले फजुल खर्च घटाउनुपर्छ कि पर्दैन सरकारी खर्च घटाउनु भनेको पनि आम्दानी बढ्नु हो सरकार फजुल खर्च घटाएको जस्तो लाग्छ तपाईँलाई 3 करोडभन्दा कमको गाडी कुनै पनि मन्त्रीले चढ्दैन 3 करोडको गाडी किन चढ्नुपर्ने तपाईँ 40-50 लाखको विद्युतीय गाडी चलेदेखि पेट्रोल खर्च पनि हुँदैन अत्यन्तै लेग्जरियस छन् विद्युतीय गाडीहरू सहज छन् धुवाँ धुलो हुँदैन हल्लखल्ला हुँदैन नेपालको विद्युत प्रयोग हुन्छ तर नेताहरूको दिमाग त्यहाँ जानु पर्दैन त्यहाँ जाँदैन मन्त्री भएपछि उसलाई 3 करोडको नयाँ गाडी चाहिन्छ तपाईँको अफिसमा फर्निचर हेर्नुहोस् त्यति मात्र होइन मन्त्रीहरूले गर्ने विदेश भ्रमण गर्नुहोस् भोज भतेरमा गर्ने खर्च चन्दाको खर्च ती सारा कुराहरू जस्तै अहिले चाहिँ भर्खरै चाहिँ देश बचाउनु हो कि किन हो राजा आउनु भएको थियो उहाँलाई गरेको तपाईँको तामझाम र खर्च हेर्नुहोस् ठिक छ विदेशी पाहुनालाई स्वागत गर्नुपर्छ त्यो कुटनीति कुरा हो हामीले उहाँहरूलाई रेस्पेक्ट गर्नुपर्छ तर त्यति नै खर्च गर्नुपर्छ त जति उहाँ आउँदाखेरि गरियो हेर्नुहोस् न हाम्रो खर्च त्यसले गर्दा एउटा मन्त्रीले 5-7 गाडी लावालाग्छ तराईतिरको त झन् बेहाल छ भनेपछि मुख्यमन्त्री महिनै पछि चेन्ज हुन्छ चेन्ज भएपछि उसले 10 गाडी पुरै गरेर भनेपछि यसो यो अनावश्यक खर्च तपाईँलाई अर्को कुरा नि भन्यो 60,000 मान्छेहरूले नेपालमा एउटा पनि उत्पादनमूलक काम नगरी राजस्व खाइराखेका छन् तिनीहरूको कटौती गर्नुपर्छ कोही डनले खाएका होलान् कोही नेताका घरका परिवारले खाएका होलान् कोही नेताका सुसारे राखे होला कोही के राखे होला निर्णय गरेर यी सबै खर्च कटौती गर्नुपर्छ एकातिर राजस्व सङ्कल स्रोतहरू खोज्नुपर्छ अर्कोतिर खर्च कटौती गर्नुपर्छ हो यो गरियो भने राजस्वले कम्तीमा धान्छ तपाईँ हेर्नु न गत साल 55 वर्षकै यताकै सबैभन्दा कम राजस्व उठ्यो अहिले पनि राजस्व उठ्ने कहाँ सम्भावना छ र 33-1/3 पनि पुँजीगत खर्च भएको छैन त्यसले गर्दा यी सबै कुराहरूमा सुधार ल्याउन सकियो भने सम्भावना अत्यन्तै धेरै छ तर स्रोत हुँदा हुँदै स्रोत नखोजिनु तपाईँ हेर्नु न 47 सालदेखि भनेका बजेटमा आए 8-10 बुदा अहिलेसम्म आइरहेछ कहिले कार्यान्वयन हुँदैन गत सालको बजेट हेर्नुभयो तपाईँले भने इतिहासकै सबैभन्दा लामो छ अर्थमन्त्रीलाई सोध्नु भने अहिले पनि थाहा छैन उहाँलाई के बजेट ल्यायो अनि कार्यान्वयन गर्न नसक्ने बजेट ल्याउने कार्यान्वयन नगर्न नसक्ने योजना लिएर आउने अनि 15 योजना ठाउँमा 16 आयो 16 ठाउँमा 17 आयो त्यो होइन कि यति मेरो स्रोत छ हाम्रो कर्मचारीको अवस्था यो हो हामी यति काम गर्न सक्छौँ हाम्रो छिमेकीहरूले हामीले गर्ने सहयोग यति हो भन्ने ढङ्गले योजना बनायो भने सन्छ होइन कपी पेस्टै गर्ने भाषा राम्रो बनाउने अघिल्लो पटक चाहिँ 3-4% आर्थिक वृद्धि भनेको अहिले 7 भनिदिउँ न त हामी त ठुलै क्रान्तिकारी हौँ भनेपछि वा नयाँ ढङ्गले आएका पार्टीहरू हौँ भनेपछि असहकारीको हालत त मैले तपाईँलाई भन्नु पर्दैन
हजुर हजुर
सहकारी जम्मै नेताहरू लिएर ठुल्ठुला सञ्चालक र व्यापारीहरूले सहकारी डुबाइसके तपाईँ ब्याङ्क अब यसको असर ब्याङ्कमा पर्छ अब हेर्नु होला अब ब्याङ्कमा सुरुवात हुन्छ यो समस्या अनि एकातिर अनि ब्याङ्कमा थुप्रेको पैसा पनि लगानी भएको छैन लगानी सम्मेलन 16-17 छ अब लगानी सम्मेलनबाट पनि कुनै पनि उपलब्धि हासिल हुने देख्दिनँ 2019 र 2017 लगानी सम्मेलन भएको थियो त्यसको पनि कुनै उपलब्धि भएन त्यस्तै अहिले पनि उपलब्धि देखिँदैन अनि यी कुनै उपलब्धि नभइरहँदा 16 योजनाले मात्रै लक्ष्य पुरा हुन्छ भनेर भन्ने आधार छैन है
आधार छैन अब आधार बनोस् भन्ने तपाईँहरूको सुझाव हो
होइन आधार छैन तर सम्भावना मैले देखाइदिएँ सम्भावना छ सबैभन्दा ठुलो कुरो राजस्व उठ्नुपर्छ पैसा नभए कुनै पनि काम सम्भव छैन राजस्व 2 खर्ब राजस्व प्लस हुने ठाउँहरू हामीले देखाउँछौँ उहाँहरू जानुपर्छ त्यो ती ठाउँहरू सङ्कलन गर्नुपर्छ ती ठाउँमा उहाँहरूले राजस्व सङ्कलन गर्नु गरेर 2 खर्ब उठाउनु भयो उहाँहरू इमान्दार हुनुभयो उहाँहरू भ्रष्टाचारतिर लाग्नु भएन उहाँहरू चाहिँ अब कोही सहकारी खल्ने कोही भुटान शरणार्थी काण्ड मचाउने कोही ललिता निवास काण्ड मचाउने अनि उहाँहरू नै सत्तामा बस्ने अनि उहाँहरूको हालिमुहाली चल्ने अनि उहाँहरूले नेतृत्व गर्नुपर्ने अनि हामीलाई गुमराहमा बनाउने यो तरिकाले चाहिँ सम्भव छैन तर उहाँहरू इमान्दार भएर क्षमतावान मान्छेलाई राइटमेन इन द राइट प्लेसको कन्सेप्टमा हामीसँग भएको अथा प्रकृति स्रोत छ त्यो प्रकृति स्रोतको प्रयोग गर्ने हामीसँग राजस्व सङ्कलन गर्ने पनि प्रशस्तै ठाउँहरू छन् त्यहाँबाट पनि राजस्व सङ्कलन गर्ने र सही लगाउने हो र हाम्रा प्राथमिकता क्लियर गर्ने हो भने अहिले पनि हाम्रो देश अझै पनि मलाई त के लाग्छ भने 2 कार्यकाल भन्छु योजनाका 10 वर्षमा कायापलट हुने ठाउँ मात्रै देख्छु है म 77 जिल्ला घुमेर त्यहाँको अर्थतन्त्र गरिबी भूगोल हेरेर भर्खर भर्खरै काठमाडौँ फर्किया मान्छे म चाहिँ के देख्छु भने तपाईँको 7% आर्थिक वृद्धि पनि सम्भव देख्छु, तपाईँको 10 वर्षमा नेपालको अर्थतन्त्र अत्यन्तै सकारात्मक हुने अवस्था पनि देख्छु, तर अहिलेको जुन प्रवृत्ति छ, जुन राजनीति अवस्था छ, जुन कर्मचारी तन्त्र छ, जुन कर उठाउने प्रक्रिया छ, जुन राजनीतिक अवस्था छ, जुन छिटो सरकार परिवर्तन हुने अवस्था छ, यी अवस्था हुँदा चाहिँ अहिलेको यो लक्ष्य न बजेटको लक्ष्य पुरा हुन्छ न त 16 योजनाकै लक्ष्य पुरा हुन्छ।
हजुर, समय दिनुभयो, धेरै धन्यवाद
अवसरको लागि, यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डाक्टर दिलनाथ नङ्गाल।